नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारमा 4 मन्त्री थप, गृहमा रामबहादुर थापा र अर्थमा युवराज खतिवडा।
टिकापुर घटनाका आरोपी रेशम चौधरीद्वारा अदालतमा आत्मसमर्पण, पूर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीको आदेश।
दार्चुलाको महाकाली नदीमा भारत एकतर्फी संरचना बनाउँदै नेपालको सहमति बिनै दुईवटा काठे पुल र बाटो निर्माण।
साउदी अरबमा अब महिलाले पनि सेनामा जागिर खान पाउने, 25 देखि 35 वर्षका महिलाले आवेदन दिन सक्ने।
र फिफाबाट 10 वर्षको निलम्बनमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापा खेलकुदमा फर्किए।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
युएसए आईडी को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश। वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। केपी शर्मा ओली प्रधानमन्त्री भएको 11 दिनपछि आज मन्त्री परिषद विस्तार भएको छ, तर पनि सरकारले अझै पूर्णता भने पाएको छैन। फागुन 3 गते प्रधानमन्त्रीमा नियुक्त ओलीले आज एमाले र माओवादी केन्द्रका 2-2 जनालाई मन्त्री नियुक्त गर्नुभएको हो। नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, रक्षा मन्त्री युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ। त्यस्तै माओवादी केन्द्रका रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी भएको छ। माओवादी केन्द्रबाट बादल गृहमन्त्री र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुनुभएको छ। यो सँगै मन्त्री परिषद 7 सदस्यीय भएको छ। यसअघि एमालेबाट 2 जना मन्त्री भइसक्नु भएको छ। पहिलो चरणमा लालबाबु पण्डित र थम्माया थापा मगर मन्त्री हुनुभएको थियो। आज थपिएका मन्त्रीका बारेमा थप जानकारी सहित साथीहरू मोहन पौडेल र मदन पौड्याल।
दिउँसो 4 बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त 4 मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। एमालेका 2 र माओवादी केन्द्रका 2 गरी 4 जना मन्त्री थपिएका छन्। नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रधानमन्त्री पछिको 2 वरियता सहित रक्षा मन्त्री बन्नुभएको छ। अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षा मन्त्री बन्नुभएको हो। काठमाडौँ क्षेत्र नम्बर 5 लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार प्रकाश शरण महतलाई हराएर पोखरेल प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो। यसअघि आपूर्ति मन्त्री भइसकेका पोखरेल डाक्टर बाबुराम भट्टराईको सरकारमा उप प्रधानमन्त्री समेत बन्नुभएको थियो। यो समेत गरी पोखरेल 3 पटक मन्त्री बन्नुभएको हो। पोखरेलले शिक्षा र साहित्य विषयमा स्नातक गर्नुभएको छ। 2032 सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा प्रवेश गरेका पोखरेलले पटक पटक जेल जीवन बिताउनु भएको छ। 2051 सालमा नेकपा एमालेको अल्पमतको सरकारमा उहाँ प्रधानमन्त्री मनमोहन अधिकारीका प्रमुख राजनैतिक सल्लाहकार हुनुहुन्थ्यो। 2054 सालमा राष्ट्रिय सभाको सदस्य भएका पोखरेल 2056 काठमाडौँ क्षेत्र नम्बर 3 प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो। 2065 सालमा भएको पार्टी महाधिवेशनबाट पोखरेल महासचिवमा चयन हुनुभएको हो।
एमालेबाटै डाक्टर युवराज खतिवडा अर्थमन्त्री बन्नुभएको छ। नवनियुक्त अर्थमन्त्री डाक्टर खतिवडाले अर्थ मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हाल्नु भएको छ। पूर्व गवर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका खतिवडा पहिलो पटक अर्थमन्त्री हुनुभएको हो। सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएका खतिवडाको सांसद पदको शपथ ग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाएको छ। सर्वोच्चको अन्तरिम आदेशले खतिवडा अर्थमन्त्री नबन्ने बुझाई धेरैको थियो। संविधान अनुसार सांसद नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था भएकाले ओलीले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो। तर उहाँले छ महिनाभित्रमा संघीय संसदको सदस्य बन्नुपर्ने हुन्छ। उहाँले यूएनडीपी रिजनल सेन्टरबाट वरिष्ठ अर्थशास्त्रीका रूपमा पनि काम गरिसक्नु भएको छ। खतिवडा 2059 सालदेखि 62 नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष समेत हुनुहुन्थ्यो। खतिवडाले दिल्ली विश्वविद्यालयबाट मौद्रिक अर्थतन्त्रमा पीएचडी गर्नुभएको छ। उहाँले अर्थ राजनीतिसँग सम्बन्धित विभिन्न पुस्तक समेत लेख्नु भएको छ। राष्ट्र बैंकको गवर्नर भएका बेला आर्थिक सुधार सम्बन्धी विभिन्न कार्यक्रम ल्याउनुभएका खतिवडा अर्थमन्त्री भएकाले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। खतिवडालाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा ओली आफैले विशेष भूमिका खेलेको बताइन्छ। उहाँले 2050 सालमा महेन्द्र विद्याभूषण तथा 2057 सालमा सुप्रबल गोर्खा दक्षिण बाहु प्राप्त गर्नुभएको थियो। 2066 सालको चैतमा खतिवडा नेपाल राष्ट्र बैंकको गवर्नर नियुक्त भएर जाँदा देश घाटामा थियो। तर गवर्नर पद सकिने बेला देशको सुधारान्तर उच्च नाफामा गएको थियो। अहिले खतिवडा अर्थमन्त्री बनेर आउँदा पनि देशको आर्थिक अवस्था फरक छैन। पुष मसान्तसम्ममा सुधारान्तर घाटा 6.5 खर्ब रूपियाँ नागेको छ। अर्थतन्त्रको अवस्था कस्तो छ भन्नेमा नवनियुक्त अर्थमन्त्री खतिवडा आफै जानकार हुनुहुन्छ। अनि प्रधानमन्त्री ओलीले अर्थमन्त्रीका रूपमा सही समयमा सही व्यक्तिको छनौट गरेको चर्चा शुरू भएको छ। देश संघीयतामा गएको हुँदा स्रोत व्यवस्थापन गर्न र अर्थतन्त्रलाई मजबूत बनाउन खतिवडाले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकमा 5 वर्ष सफल गवर्नर बनेर चर्चा कमाएका खतिवडाले अर्थमन्त्रीको कार्यकाल कसरी बिताउनुहुन्छ त्यो भने आगामी दिनले नै देखाउनेछ।
माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गरेका नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादल यसअघि 2065 सालमा रक्षा मन्त्री हुनुभएको थियो। 2064 संविधान सभा चुनावमा चितवनको तत्कालीन क्षेत्र नम्बर 2 विजयी भएका थापा अहिले भने राष्ट्रिय सभा सदस्य हुनुहुन्छ। उहाँ गएको माघ 24 भएको चुनावमा प्रदेश नम्बर 3 3,396 मतका साथ राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो। दोस्रो संविधान सभाको चुनावमा माओवादीमा आएको फुटका कारण थापाको तत्कालीन पार्टीले चुनाव बहिष्कार गरेको थियो। तर अघिल्लो वर्ष उहाँले मोहन वैद्यको पार्टी छाडेर प्रचण्डसँग एकता गर्नुभएको थियो। एकता भएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र बनेको हो। एमालेसँगको एकता प्रक्रियामा पनि थापाको भूमिका महत्वपूर्ण छ। चुनावी तालमेलका लागि गठन भएको कार्यदलमा थापाले माओवादी केन्द्रको नेतृत्व गर्नुभएको छ। उहाँलाई राष्ट्रिय सभाको सदस्य बनाउने प्रस्ताव एमाले नेताले नै राखेका हुन्। थापालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी भए पनि उहाँले मन्त्रीमा इच्छा देखाउनु भएको हो।
माओवादी केन्द्रबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका मातृका यादव धनुषा क्षेत्र नम्बर 1 प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो। 2028 सालमा कांग्रेसबाट राजनीतिक यात्रा शुरू गरेका यादव 2034 सालको चौथो महाधिवेशनमा मसालमा सामेल हुनुभएको थियो। 2038 चैतमा प्रहरीले उहाँलाई समातेर दिल्ली बजार कारागारमा 4 महिनासम्म राखेको थियो। 2051 सालमा पार्टीको तेस्रो विस्तारित बैठकपछि माओवादी पार्टी भूमिगत भयो। उहाँ धनुषामा केन्द्रित हुनुभयो। पटक पटक जेल पर्नुभएका यादव पहिलो पटक अन्तरिम व्यवस्थापिका संसदमा वन मन्त्री बन्नुभएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासँगको विवादका कारण उहाँले मन्त्रीबाट राजीनामा दिएर हिँड्नु भएको थियो। उहाँ 2064 सालमा संविधान सभामा समानुपातिकबाट सभासद बन्नुभएको थियो। 2065 सालमा भूमि सुधार मन्त्री हुनुभएको थियो। त्यति बेला पनि सरकारबाट आफूलाई काम गर्न सहयोग नभएको भन्दै मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। पछि उहाँ माओवादी पार्टीमा नै फर्किनु भएको हो। अहिले धनुषा क्षेत्र नम्बर 1 प्रतिनिधि सभा चुनाव जितेका यादव मधेसमा प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ। यसअघि 2 मन्त्री हुँदा काम गर्ने वातावरण नपाएको भन्ने मन्त्री यादवको यो कार्यकाल कस्तो हुन्छ त्यो भने हेर्न बाँकी नै छ।
यस्तै नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले आफूले देशको आर्थिक अवस्था सुधार्न दृढ भएर काम गर्ने बताउनु भएको छ। सिंहदरबारमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले अहिलेको सरकारको मुख्य उद्देश्य नै आर्थिक समृद्धि भएकोले आफूले आर्थिक विकासका प्राथमिकता छुट्याएर काम गर्ने बताउनुभयो। उहाँले सरकारी खर्च घटाउने, विद्युतीय बिल प्रणाली लागू गर्ने लगायत 5 प्रतिबद्धता पनि जनाउनु भएको छ।
अहिले हामी वाम गठबन्धनको तर्फबाट सरकारमा सामेल छौं। हामीले जनता समक्ष केही प्रतिबद्धता जाहेर गरेका छौं, यो कामहरू गर्छौं भनेर। त्यो प्रतिबद्धतालाई कार्यान्वयन गर्दै लैजानु हाम्रो दायित्व हुन्छ, त्यसमा हामी लाग्छौं। त्यो सँगसँगै हाम्रा केही राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू छन्। विभिन्न चरणमा हामीले हाम्रो मुलुकलाई यो अवस्थामा पुर्याउँछौं भनेर प्रतिबद्धता जाहेर गरेका छौं। त्यो कुराहरू पनि कार्यान्वयन गर्दै त्यसलाई उपलब्धिको तहसम्म पुर्याउनु हाम्रो दायित्व हुन्छ र अर्थमन्त्रीको हैसियतले मेरो कर्तव्य त्यो हुनेछ, यसलाई मैले मेरो पहिलो दायित्वको रूपमा राखेको छु।
यस्तै नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले पनि आफूले नागरिकसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सिंहदरबारमा पदभार ग्रहण गर्दै गृहमन्त्री थापाले नेपालको सुरक्षा व्यवस्था बिगार्न लाग्नेहरू विरूद्ध कड़ा रूपमा प्रस्तुत हुने पनि चेतावनी दिनुभयो।
यस्तै रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्य किरण संयुक्त अभ्यास सम्बन्धी फाइल स्वीकृत गर्नुभएको छ। सिंहदरबारमा आज पद बहाली गर्दा रक्षा मन्त्री पोखरेलले यो फाइल स्वीकृति गर्ने निर्णय गर्नुभएको हो। रक्षा मन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधान सेनापति राजेन्द्र छेत्री, रक्षा सचिव विनोद केसी लगायतले स्वागत गर्नुभएको थियो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बाली संरक्षण निर्देशनालय हरिहर भवनको अनुरोध।
रासायनिक विषादीहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनुपर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनुपर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ, सबैले मनन गरौं, विषादीहरू बीज नै हुन्, औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो, बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारमा 4 मन्त्री थप, गृहमा रामबहादुर थापा र अर्थमा युवराज खतिवडा नियुक्त, आजै पदभार ग्रहण लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले सर्वोच्च अदालतले शपथ नगराउन भनेका व्यक्ति अर्थमन्त्रीमा नियुक्त गरेको भन्दै आपत्ति जनाएको छ। तरूण दलले आज विज्ञप्ति निकालेर सर्वोच्च अदालतले शपथ नगराउन आदेश दिएका युवराज खतिवडालाई नै अर्थमन्त्री बनाएर वाम गठबन्धनले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको आरोप लगाएको छ। सांसद नै नभएको व्यक्तिलाई मन्त्री बनाएर गठबन्धनले जनमतको उपहास र लोकतन्त्रकै उपहास गरेको पनि तरूण दलको दावी छ। तरूण दलले सरकारको यस्तो अलोकतान्त्रिक र अनैतिक निर्णयको भर्त्सना गर्दै सत्ताको मातमा नभुली संविधानको पालना, लोकतान्त्रिक विधि र प्रक्रिया तथा नैतिक मूल्यलाई ख्याल गरेर मात्रै काम गर्न पनि सचेत गराएको छ। तर संविधानमा संसद सदस्य नभएका व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री बनाउन सक्ने तर त्यस्तो व्यक्ति मन्त्री भएको 6 महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्ने व्यवस्था छ। सर्वोच्चले खतिवडालाई राष्ट्रिय सभाको सदस्य बन्न रोक लगाए पनि खतिवडाले संविधान अनुसार 6 महिना मन्त्री बन्न पाउनुहुनेछ।
संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने सम्भावना बढ़ेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार संविधान संशोधन गर्न तयार भए सरकारमा सहभागी हुने बताउनु भएको हो। यादवको प्रस्तावमा सहमति जनाउँदै प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने आश्वासन दिएपछि फोरमका अध्यक्ष उपेन्द्र यादवले 1 मन्त्री र 1 राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन सहमत हुनुभएको छ। यादवले सरकारमा सहभागिताका बारेमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताउनु भएको छ। फोरम पनि सरकारमा सहभागी हुने भएकाले मन्त्रालयको भागभण्डा मिलाउनु पर्ने भएकाले प्रधानमन्त्रीले आज 4 जना मात्र मन्त्री नियुक्त गर्नुभएको छ।
मेरो पनि भन्नु छ।
धेरै साथीले आज विस्तार भएको मन्त्री परिषदसित आफूले राखेका अपेक्षा उज्यालोको फेसबुक पेजमा लेख्नु भएको छ। कुमार गौतमलाई राम्रो मन्त्री परिषद बनेकाले अब केही हुन्छ कि भन्ने आशा जागेको छ।
रमेश थापाले लेख्नु भएको छ, सरकारले राम्रा मन्त्री छानेको छ, विज्ञ तथा गवर्नर भइसकेकालाई अर्थमन्त्री बनाउनु साह्रै राम्रो काम हो, लालबाबु पण्डित पनि मन्त्री भएको यो राम्रो टिम हुनेछ।
इसाक खानको ट्वीट छ, अब मन्त्री परिषदलाई छिट्टै पूर्णता दिएर सरकारले विकासको खाका कोर्नुपर्छ, अब पनि बहाना देखाएर अलमल लिने काम नगर्नुहोला।
नेपालले पायो अहिलेसम्मकै विद्वान अर्थमन्त्री शीर्षकको उज्यालोको खबरमा पवन पौडेल ट्विटरमा टिप्पणी गर्नुहुन्छ, युवराज खतिवडा विद्वान मन्त्री भएकोमा एक तहमा खुशी होला, तर सामान्य नागरिकमा के खुशी, के हामीले यो भन्दा अघि चाहिँ यस्ता मन्त्री पाएका थिएनौं र? आशा छ मैले यस्तो ट्वीट कहिले दोहोर्याउनु पर्ने छैन।
श्रीमानको कतारमा ज्यान गएपछि धनुषाकी पवन देवी पासवानको सासू ससुराले नै दोस्रो विवाह गरिदिएको खबर उज्यालो अनलाइनमा पढेर पदम गुरूङ लेख्नुहुन्छ, रूढीवादी परम्परालाई त्यागेर नयाँ जीवनको शुरूआत गर्नु नै मानव धर्म हो, बधाई तथा शुभकामना छ पवन देवीको परिवारलाई आफ्नो समुदायसित संघर्ष गरेर यस्तो उदाहरणीय काम गर्नुभएकोमा। आखिर मर्ने त मरेर गए, बाँच्नेले त जीवनयापन त गर्नु पर्यो नि, घर परिवार मिल्यो भने समाजको केही लाग्दैन।
अनि यसै विषयमा मिलन विक लेख्नुहुन्छ, ठिकै हो मर्ने त मरेर गए, कमसेकम बाँच्नेले त राम्रो जीवन जिउन पाउँछन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफले र मोहन पौडेल। अब फेरि खबरकै सिलसिला, भारतीय पक्षले नेपालको अनुमति र अनुमति बिनै दार्चुलामा पर्ने महाकाली नदीमा एकतर्फी पुल र बाटो बनाएको छ। केही हप्ता अगाडि नेपाली पक्षलाई पत्राचार गर्दै भारतीय प्रशासनले सड़क निर्माणका लागि नेपाली भूमि भएर डोजर ढुवानी गर्नका लागि अनुमति मागेको थियो। त्यसको केही दिनपछि महाकाली नदीमा दुई देश जोड्ने चारवटा झोलुङ्गे पुल र नेपाली भूमिमा 12 किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मरमत गर्ने लगायतका विवरण मागेको थियो। वर्षातको समयसम्म चारवटा पुल र 12 किलोमिटर बाटो बनाउने तथा तत्काल दुईवटा काठे पुल र 2 किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरि नेपाली पक्षसँग छलफल गरेको थियो। नेपाली पक्षसँग 3 पटक छुट्टा छुट्टै समयमा पत्राचार सम्पर्क र छलफल गरेको भारतीय पक्षले नेपाली पक्षको सहमति बिना प्रस्तावित 2 काठे पुल र नेपाली भूमिमा बाटो निर्माण समेत गरिसकेको छ।
टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। कैलाली क्षेत्र नम्बर 1 निर्वाचित सांसद समेत रहेका चौधरीलाई न्यायाधीश परशुराम भट्टराईको इजलासले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। चौधरीको अर्को पेशी 16 गतेका लागि तोकिएको छ। जिल्ला अदालत कैलालीमा बिहान 11 बजे आत्मसमर्पण गरेका चौधरीको तर्फबाट अधिवक्ताहरू मिलन कुमार राई, गंगाराम उपाध्याय र गजेन्द्र केसीले बहस गर्नुभएको थियो। यस्तै सरकारको तर्फबाट भने प्रकाश बहादुर भण्डारी सहितका अधिवक्ताहरूले बहस गर्नुभएको छ। चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर 1 प्रतिनिधि सभामा निर्वाचित भएका थिए, तर उनले चुनाव जितेको प्रमाणपत्र पाएका छैनन्। 2072 भदौ 7 गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपी सहित 8 सुरक्षाकर्मीको हत्या भएको थियो। यो हत्याकाण्डका मुख्य योजनाकार भएको आरोप उनीमाथि छ। रेशम चौधरी सहित 56 विरूद्ध कर्तव्य ज्यान मार्ने उद्योग र ढाका चोरी मुद्दा लगाइएको छ। 25 जिल्ला कारागार कैलालीमा छन् भने अन्य सबै फरार सूचीमा छन्।
पर्याप्त काम नपाएपछि प्रदेश नम्बर 1 संसद बैठक 3 हप्तासम्मको लागि स्थगित भएको छ। आज कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेर प्रदेशसभाको बैठक 3 हप्ताको लागि स्थगित भएको, नियमित काम नभएकोले संसद बैठक 3 हप्ताको लागि स्थगित भएको र अर्को बैठक चैत 7 गते 1 बजे बस्ने सभामुख प्रदीप कुमार भण्डारीले जानकारी दिनुभयो। कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्न ढिलो भएकोले नै काम नभएको सांसदहरूले बताएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य ओम प्रकाश सरावगीले अहिलेदेखि नै संसदका काम पछि धकेलिँदा धेरै नियम कानून बनाउन ढिला हुने बताउनुभयो। आजको बैठकले प्रदेशसभाको कार्य सञ्चालन गर्न 11 प्रदेशसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ। अन्तरिम कार्यविधि सञ्चालन हुँदै आएको प्रदेशसभाले आफ्नो नियमावली बनाउने प्रक्रिया थालेको हो। यस्तै आजको संसद बैठकलाई सम्बोधन गर्दै प्रदेश नम्बर 1 मुख्यमन्त्री शेरधन राईले पूर्वाधार कानून र कर्मचारी अभावले सरकारलाई काम गर्न धेरै अप्ठ्यारो भइरहेको गुनासो गर्नुभएको छ। अभाव र समस्या का बीच पनि सरकारले आफ्ना काम अघि बढाएको बताउँदै मुख्यमन्त्री राईले कानून निर्माणलाई पहिलो प्राथमिकता राखेर आफूहरूले काम गरिरहेको बताउनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
Machaputra School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machaputra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiai.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भोलि विश्वासको मत लिनुहुने भएको छ। भोलि हुने प्रदेशसभाको बैठकमा उहाँले सरकारका लागि विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री नियुक्त भएको 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले उहाँले भोलि विश्वासको मत लिन लाग्नु भएको हो। कर्णाली प्रदेशमा वाम गठबन्धन अनुसार एमालेका 20, माओवादीका 13 सांसद रहेका छन्। सत्ता साझेदार नेकपा एमाले सरकारलाई विश्वासको मत दिने भएकोले सबै सांसदलाई अनिवार्य उपस्थित हुन एमाले व्हिप जारी गरेको छ। भोलि 1 बजे प्रदेशसभाको बैठक बस्दैछ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाड़ी दुर्घटना कम गर्नका लागि गाड़ीमा जीपीएस जडान गर्न शुरू गरेको छ। अहिलेसम्म 7 गाड़ीमा जीपीएस जडान गरिएको मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीले जानकारी दिनुभयो। जीपीएस जडानपछि गाड़ी तत्काल कुन ठाउँमा छ भन्ने थाहा हुने भएकाले दुर्घटना कम गर्नमा सहयोग हुने अपेक्षा लिइएको छ।
स्वैच्छिक अवकाशका लागि झण्डै 4,000 निजामती कर्मचारीले निवेदन दिएका छन्। सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन भनेको थियो। अहिलेसम्म 3,748 जनाले निवेदन दिएको मन्त्रालयका स्वैच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायले जानकारी दिनुभयो। मन्त्रालयले गएको पुस 28 45 दिनको समय तोकेर स्वैच्छिक अवकाशमा जाने कर्मचारीलाई निवेदन दिन आग्रह गरेको थियो।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्ममा 1,236 घरको पुननिर्माण सकिएको जनाएको छ। भूकम्पबाट 6,67,600 घर भत्किएकोमा आजसम्म 1,236 घरको पुननिर्माण सकिएको हो। 6,10,500 भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिएको र 3,32,321 घर पुननिर्माण भइरहेको पनि प्राधिकरणको दावी छ।
खोटाङमा 3 मृत अवस्थामा भेटिएका छन्। रूपकोट मजुवागढी नगरपालिका बुईपाकी तीर्थ कुमारी राई, बराहापोखरी गाउँपालिका बराहापोखरीका देवबहादुर राउत र खोटेहाङ गाउँपालिका लिप्ची रामचेकी रीना राई आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौँको पुतली सड़कमा रहेको शेयर बजार मार्केट भवनमा आज बिहान आगलागी भएको छ। भवनको 5 तल्लाबाट शुरू भएको आगो ललितपुर, काठमाडौँ र नेपाल प्रहरीको दमकलको सहयोगमा निभाइएको थियो। आगो निभाउने पानी उपलब्ध गराउन प्रहरीले ट्याङ्कर व्यवसायीलाई आग्रह समेत गरेको थियो। आगलागीबाट भवनको माथिल्ला 2 तल्लामा रहेका कार्यालयहरूमा क्षति पुगेको छ। झण्डै 50,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले समितिले जनाएको छ।
बैतडीको मेलौली नगरपालिका वडा नम्बर 8 चार सय भन्दा धेरै परिवारलाई घर जग्गा तथा सम्पत्तिको राजस्व डडेलधुरामा पुगेर तिर्नुपर्ने बाध्यता छ। 2032 सालभन्दा अगाडि यो क्षेत्र डडेलधुरामा रहेको हुँदा उतै राजस्व बुझाउँदै आएका स्थानीयवासीले अहिलेसम्म डडेलधुरा नै पुगेर राजस्व तिर्नुपर्दा समस्या भएको बताएका छन्।
रामेछापमा मुख्य खाद्यान्न बालीको रूपमा रहँदै आएको कोदो खेती लोप हुने अवस्थामा पुगेको छ। पछिल्लो समयमा पर्याप्त मात्रामा पानी नपरेको तथा व्यावसायिक रूपमा खेती गर्ने किसानको कमी हुँदै गएपछि कोदो खेती लोप हुने अवस्थामा पुगेको हो। गाउँको तुलनामा पछिल्लो समयमा शहरी क्षेत्रमा कोदोको माग बढे पनि गाउँले कोदो खेती गर्न नै छाडेको लिखु गाउँपालिका वडा नम्बर 6 की किसान लक्ष्मी श्रेष्ठले बताउनुभयो।
नेपाल दर्पणमा अब विदेशका खबर। साउदी अरबमा अब महिलाले पनि सेनामा जागिर खान पाउने भएका छन्। केही समय यता महिलाका लागि सकारात्मक कार्यक्रम गर्दै आएको साउदी अरेबिया सरकारले अब महिलाले पनि सेनामा भर्ती हुन पाउने घोषणा गरेको हो। यद्यपि यो कार्यक्रम ऐच्छिक रहेको र सबै महिलाका लागि अनिवार्य नभएको साउदी प्रेस एजेन्सी एसपीएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। साउदी सरकारले 25 वर्षदेखि 35 वर्षसम्मका महिलाले सेनामा भर्ती हुन चाहनेका लागि आवेदन दिन सक्ने जनाएको छ। सेनामा भर्ती भएका महिलालाई रियाद, मक्का, मदिना, कासिम, आसिर, बलवाहा तथा सर्कियाहामा नियुक्त गरिने अधिकारीहरूले बताएका छन्। महिलाका लागि निकै कट्टर रहेको साउदी अरबले केही समय अघिदेखि महिलालाई गाड़ी चलाउन र रंगशालामा फुटबल हेर्न जान छूट दिएको थियो।
नाइजेरियाको एक विद्यालयमा गएको हप्ता भएको आक्रमणपछि हराइरहेका 110 विद्यार्थी अझै भेटिएका छैनन्। उत्तर पूर्वी राज्य योबको दाप्ची शहरमा रहेको विद्यालयमा लड़ाकु संगठन बोको हरामको आक्रमणपछि विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरू हराएका थिए। उनीहरूलाई बोको हरामले नै अपहरण गरेको हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट 10 वर्षको निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापा खेलकुदमा फर्किएका छन्। आफ्नो अध्यक्षतामा नेपाल स्पोर्ट्स अर्गनाइजेशन स्थापना गरी थापा खेलकुदमा फर्किएका हुन्। काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर थापाले संस्थाको माध्यमबाट नेपाली खेल क्षेत्रलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने बताए। संस्थाले 3 महिनापछि ब्याडमिन्टन प्रतियोगिता गर्ने लक्ष्य राखेको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न चुनावमा प्रभाव पार्ने गरी थापाले आज खेल क्षेत्रमा फर्किएको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा थापाले आफ्ना साला मणि कुँवर विरूद्ध एन्फाको अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका कर्मा छिरिङ शेर्पाको आलोचना समेत गरे। आफ्ना दाजु कमल थापाको पार्टीका तर्फबाट संविधानसभा सदस्यमा मनोनित भएका थापाले आज पत्रकार सम्मेलनमा शेर्पा अध्यक्ष चुनिएमा एन्फा काँग्रेसको भातृ संगठन बन्ने समेत बताएका छन्। शेर्पा एन्फा अध्यक्ष चुनिएमा फुटबलकै भविष्य दुर्भाग्यतर्फ जाने उनले दावी गरे। एन्फामा थापाको कार्यशैलीको विरोध गर्दै शेर्पाले एन्फाको शुद्धिकरण अभियान शुरू गरेका थिए। यो अभियानकै कारण फिफाले थापालाई प्रतिबन्धमा लगाएको थियो।
र फ्रेन्ड्स क्लब चितवनमा चलिरहेको विकास रनिङ सेल फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नारायणगढ़को क्याम्पाचौरमा आज भएको खेलमा नेपाल आर्मीलाई टाई ब्रेकरमा 3-1 हराउँदै फ्रेन्च क्लब सेमी फाइनलमा पुगेको हो। यसअघि एपीएफ र मनाङ अन्तिम चारमा पुगिसकेका छन्। प्रतियोगिताको विजेताले 5,00,000 रूपियाँ पुरस्कार पाउनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारमा 4 मन्त्री थप, गृहमा रामबहादुर थापा र अर्थमा युवराज खतिवडा।
टिकापुर घटनाका आरोपी रेशम चौधरीद्वारा अदालतमा आत्मसमर्पण, पूर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीको आदेश।
दार्चुलाको महाकाली नदीमा भारत एकतर्फी संरचना बनाउँदै नेपालको सहमति बिनै 2 काठे पुल र बाटो निर्माण।
साउदी अरबमा अब महिलाले पनि सेनामा जागिर खान पाउने, 25 देखि 35 वर्षका महिलाले आवेदन दिन सक्ने।
र फिफाबाट 10 वर्षको निलम्बनमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापा खेलकुदमा फर्किए।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथी नै साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।